नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनैतिक विषयवस्तुमाथि छलफल गर्छौं। सरकारले 6 वटा प्रदेशमा 2 चरणमा गरेर स्थानीय तहको चुनाव सकेको छ। प्रदेश नम्बर 3, 4 र 6मा वैशाख 31 गते र प्रदेश नम्बर 1, 5 र 7मा असार 14 गते चुनाव भई नतिजा पनि आइसकेको छ। चुनावपछि प्रधानमन्त्री शेरबहादुर देउवा अब सरकार विस्तारको तयारीमा लाग्नु भएको छ। सरकारको ध्यान अब असोज 2 गते 2 नम्बर प्रदेशमा हुने चुनाव र त्यसपछि लगत्तै हुने प्रदेश र केन्द्रको चुनावमा केन्द्रित भएको छ। तर त्यसका लागि सरकारले सदनमा रहेको संविधान संशोधन प्रस्तावलाई पारित गर्नु आवश्यक छ। तर मुख्य विपक्षी नेकपा एमाले संविधान संशोधनमा सहमति नजनाएका कारण तत्काल संविधान संशोधनको सम्भावना छैन। यस्तो स्थितिमा अब सरकार कसरी अघि बढ़छ? संविधान संशोधनको माग गरिरहेका राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई सहमतिमा ल्याउन सरकारले के गरिरहेको छ लगायतका विषयमा केन्द्रित रहेर आजको कार्यक्रममा हामी कुराकानी गर्दैछौ। कुराकानीमा यति बेला मसित हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महत। महतज्यू, स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिक छ।
केमा व्यस्त?
अब अहिले त अब पार्टी अब संसद पनि बेला बेलामा चल्छ, त्यहाँ पूरा गर्नुपर्ने जिम्मेवारीहरू चाहिँ पूरा गर्ने यिनै काम।
पार्टी सँगसँगै अब पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्छ, सरकार विस्तार गर्न सक्नु भएको छैन, त्यसमा लागिरहनु भएको छ तपाईँ भन्ने कुरा हामीले सुनिरहेको छौँ।
यसभन्दा अगाडि अब यो संशोधनको विषय पनि जोडिया थियो र कतिपय दलहरूले सरकारमा सहभागितासँग यो संशोधन प्रस्तावमा आफ्नो दृष्टिकोण के राख्ने भन्ने कुरा पनि त्योसँग जोड्न सक्ने सम्भावनाहरू पनि थिए। त्यसले गर्दाखेरि यसलाई अलिकति ढिला भएको, यद्यपि ढिला गर्नुपर्छ भन्ने कसैको मान्यता होइन, तर अब यो संविधान संशोधनको विषय अहिले अलिकति जटिल हुँदै गएको हुनाले अब यो सरकार विस्तार गर्ने काम तत्कालै अगाडि बढ्ला।
किन जटिल भयो संविधान संशोधनको काम चाहिँ?
अब त्यसमा तपाईँले भने जस्तै अब एमाले पार्टीको एउटा दृष्टिकोण छ, उहाँहरू भन्दै हुनुहुन्छ यो चुनाव सकिसकेपछि अब हामीले भनेको थियौँ अब यदि यो गर्ने हो भने अगाडि र पछाडि के कुरो हो र यो विषय एउटा विषयलाई जहिले पनि इस्यु बनाएर एउटा मानसिक रूपमा विभाजित भइराख्ने, संविधान कार्यान्वयनको विषय जटिल बनिरहने कुरा सदाको लागि अन्त्य गरौँ। अब धेरै राजनीतिक बहस नेपालमा भयो, आर्थिक बहस, आर्थिक रूपान्तरण, समृद्धि र विकासमा हामी केन्द्रित हुनुपर्छ भनेर हामीले भनेका हौँ। तथापि उहाँहरूको एउटा दृष्टिकोण रहेको छ, त्यस्तै गरेर मधेस केन्द्रित दल खास गरेर चाहिँ राजभाको आफ्नै डिपी छ। यो समग्र जटिलताको बीचमा नेपाली काङ्ग्रेस छ। हामीले जहिले पनि एउटा मध्यमार्गी बाटो जसले सबैलाई जोडेर यो देशलाई चाहिँ बलियो बनाउने, क्षेत्र क्षेत्र, समुदाय समुदाय, सम्प्रदाय सम्प्रदाय बीच विभाजन नरहोस् र यो मानसिक रूपमा हामी एक हौं, हामी नेपाली हौं, जुनसुकै जात क्षेत्र मधेस पहाड जहाँसुकै जुनसुकै पृष्ठभूमिका भए तापनि हामी पहिले नेपाली हौं भन्ने भावना मजबुत भयो भने यो देश बलियो हुन्छ। नारा लगाएर मात्र त देश बलियो हुने होइन, राष्ट्रियता बलियो हुने पनि होइन भन्ने हाम्रो दृष्टिकोण हो। र अब अहिलेको परिवेशमा अब यी कुराहरूमा हाम्रो प्रतिबद्धता छ यो संशोधनका प्रति। अब यो अहिले नै तत्काल पास हुने स्थिति भएन भने पनि हामी चाहिँ अगाडि बढाउन हामी तयार छौँ। यदि सम्बन्धित हिस्सेदार दलहरू त्यसमा चाहिँ राजी छन् भने परिणामको बारे मात्र न मैले मात्रै न कुनै एउटा दलले अथवा काङ्ग्रेसले या अरूले सुनिश्चित गर्न सक्ने अवस्था छैन। यो वास्तविकता हो, संसदको इक्वेसनको रियालिटी हो, वास्तविकता हो। त्यस कारण त्यसलाई राज्यपालले पनि बुझ्नु पर्दछ। जहाँसम्म मधेसका जनताको कुराहरू हो, मधेस नेपाल हो, मधेसी नेपाली हुन् र त्यहाँका जनताको भावना हाम्रो पनि भावना हो। त्यस कारण जनतासँग जोडिएका कुराहरूलाई हामीले सम्बोधन गर्दै जाने। अब पार्टीका त आफ्नो एउटा चाहिँ अलिकति बढाइ चढाइ गर्ने, आफू नै म मात्रै यसको चाहिँ पहरेदार हुँ, प्रतिनिधित्व गर्ने मै मात्रै हुँ भनेर चाहिँ बढीभन्दा बढी समर्थन लिन खोज्ने यो प्रवृत्तिहरू त हुन्छ नै। त्यस हुनाले त्यसकै पछि मात्रै हामी दौडिन पनि सक्दैनौँ। त्यस कारण सबैले एउटा चाहिँ रियालिस्टिक भएर एउटा एमाले पार्टी पनि मधेसकन्सी दलहरू पनि एउटा बीचको बाटोमा आउने हो भने सदाको लागि देशले एउटा बाटो पनि पक्रिन्छ, संविधान कार्यान्वयन बाटोमा पनि जान्छ भन्ने हाम्रो दृष्टिकोण हो। र अब जे भए तापनि मलाई लाग्छ सरकार पनि ले पनि पूर्णता पाउँछ। अब संविधान संशोधन भए पनि नभए पनि हाम्रो प्रतिबद्धता, हाम्रो दृष्टिकोण सारा नेपालीलाई थाहा छ, मधेसका जनतालाई पनि थाहा छ। अब चाहिँ बाँकी स्थानीय तहको निर्वाचन दुई नम्बर क्षेत्रको पनि असोज दुई गते सम्पन्न गरेर त्यसपछि बाँकी काम राष्ट्रिय प्रदेशको निर्वाचन सम्पन्न गरेर अगाडि बढ्ने नै अहिले चाहिँ सरकारको पनि मुख्य कार्यभार हो र हाम्रो पार्टीले पनि त्यही रूपमा ल्याएको छ।
अब हामीले बुझ्दाखेरि चाहिँ स्थानीय तहको चुनावपछि संविधान संशोधनमा एमाले अलि लचक होला भन्ने अपेक्षा गरेका थियौँ। झन्नै एक डेढ वर्षदेखि यो संविधान संशोधनको कुरा चलिरहेछ, तर एमाले लचक नभएको हो अहिले पछिल्लोचोटि पनि?
उहाँहरू त अब लचक यद्यपि पछि गरौँला पछि हेरौँला भन्ने कुरा गर्नुभयो, तर उहाँहरूको अझै पनि लागिराखेको होला कि यही नाराबाट नै हामीलाई चाहिँ अहिले तात्कालिक रूपमा फाइदा छ। अब देश त सबै तात्कालिक फाइदामा दौडिया छन्, दीर्घकालीन फाइदाको बारेमा त हामी धेरैले सोचेका छैनौँ। दीर्घकालीन दृष्टिकोण राख्दा कहिलेकाहीँ अल्पकालीन घाटा पनि हुनसक्छ, बेफाइदा पनि हुनसक्दछ, त्यो कुरो त हामीले पटक पटक बिहोरेका छौँ। तर हाम्रो दृष्टिकोण के हो भने दीर्घकालीन रूपमा देश एउटा सुनिश्चितता र स्थिरतातर्फ अगाडि बढोस्, लोकतन्त्र संस्थागत होस्, विधिको शासन सुनिश्चित होस्, हरेक नेपालीले हरेक नेपाली युवाहरूले अब देशमै केही हुन सक्दछ भने विश्वास उनीहरूको बढोस्, जसको जगमा यो देशको समृद्धि र देश अगाडि बढ्ने चाहिँ सुनिश्चित छ। यो देश समृद्ध भयो भने देशको राष्ट्रियता पनि बलियो भएर जान्छ, जनताको आत्मविश्वास बढ्दै जानु भनेको आफूप्रतिको आत्मविश्वास देश र चाहिँ अब प्रतिको आत्मविश्वासले चाहिँ यो चाहिँ देश पनि बलियो हुने हो। यो कुरोलाई चाहिँ लामो समयदेखि नेपालमा चाहिँ अल्पकालीन राजनीतिमा धेरै चाहिँ समय हामीले चाहिँ त्यसलाई चाहिँ फोकस गर्ने, अलिकति पनि अब बिहानको छाक्खा पनि बेलुकाको पनि नसोध्ने, अहिलेकै कुरामा मात्रै हामी केन्द्रित हुने जुन हाम्रो चाहिँ जुन सोच छ त्यसले गर्दा यो देश अहिलेसम्म पछि पऱ्यो। अब सात सालदेखि नै हामीले राष्ट्रियताको नारालाई चाहिँ केन्द्रबिन्दुमा एकदमै तिरञ्जित किसिमबाट चाहिँ प्रस्तुत गरेकै हो। यो देशमा 40 बुँदे ऊ पनि आयो माओवादी पार्टीतर्फबाट, 9 बुँदा चाहिँ भारतको चाहिँ त्यहाँ के पनि यो किन्नै हुन्न, फिल्म पनि हेर्नुहुन्न, यो उद्योग व्यवसाय सबै राष्ट्रियकरण गर्नुपर्छ भन्ने पनि आथ्यो। पछि उहाँहरू नै नेतृत्वमा आएपछि होइन त्यसलाई त संरक्षण गर्नुपर्छ भनेर आयो
माओवादी
भनेपछि, अब भने मतलब यो विभिन्न कोणमा अब त एमालेको पनि आएको छ, माओवादीको आएको छ, यहाँका दक्षिणपन्थीहरूको पनि आएको छ। अब यसलाई चाहिँ तात्कालिक रूपमा जनताको भावनासँग खेलेर चाहिँ आफ्नो चाहिँ रोटी तात्कालिक रोटी पकाउने राजनीति नेपालमा धेरै भयो, तर दीर्घकालीन रूपमा यो देश कसरी मजबुत हुन्छ, कसरी चाहिँ एउटा विधिको शासनलाई चाहिँ सुनिश्चित गरेर सबैलाई अब खेलको नियमअनुसार देश चल्छ अब, र सबैले त्यसलाई चाहिँ स्वीकार गर्नुपर्छ, त्यसबाट कहिले पराजित होइएला कहिले चाहिँ जितेला, जसरी हामी फुटबल खेल हेर्छौँ त्यो विधि अनुसार चल्दा कसैले गोल गर्छ, सकिएन भने केही कमी कमजोरी भएछ भनेर अर्कोपट्टि कोसिस गर्ला। राजनीतिमा पनि त्यो हामी चाहिँ अब मान्नु पऱ्यो, मेरो अनुकूल भयो भने ठिक छ, अनुकूल नभएपछि त्यही कुरो बेठिक छ, त्यही नियमले मलाई फेभर गर्यो भने ठिक, त्यही नियमले मलाई चाहिँ डिसफेभर गर्यो भने बेठिक। यो राजनीतिले चाहिँ देश अगाडि बढ्दैन, त्यस हुनाले अब अलिकति त्यो तात्कालिक मेरो स्वार्थ र मेरो पार्टीको स्वार्थभन्दा माथि उठेर हामीले राजनीति गर्ने हो भने मलाई लाग्छ यो देशको अत्यन्त ठुलो भविष्य छ। यहाँका युवा नेपाली जनताले यहीँ नै प्रगति उन्नति गर्न सकिन्छ भन्ने विश्वास विकसित हुन सक्छ भन्ने मलाई लाग्छ। त्यही बाटोमा अब देश जानुपर्छ र सदाको लागि अब बल्ल बल्ल एउटा संविधान बनाएको छ, मोटामोटी समझदारी राष्ट्रिय समझदारी बनाएको छ, केही खुद्रा खाद्री केही चाहिँ बाँकी छन् भने पनि त्यसलाई पनि ल यति गऱ्यो अलि उदारताका साथ, केही त्यसो गर्दा कुनै समुदायले अलिकति किन गरे होला जस्तो लाग्ला, कुनै पार्टीलाई किन गर्नु पर्यो, हामीले किन गर्ने, यिनीहरूकै मान्नुपर्ने किन भन्ने पनि लाग्ला। त्यसको बावजुद अलिकति चाहिँ ठूलो छाती गरेर ल हामीले यो सबैलाई हामीले गरेका छौँ, केही कुरो चाहिँ हामीले चाहिँ सहेर पनि यो मिलाएका छौँ भन्दाखेरि चाहिँ कोही पनि सानो हुँदैन। त्यसले मलाई लाग्छ एउटा दीर्घकालीन बाटो हामी चाहिँ पहिचान गर्छौँ र देश अगाडि बढ्छ। त्यस कारण अब मलाई लाग्छ संविधान कार्यान्वयनलाई चाहिँ धेरै चाहिँ ढिला गर्नु हुँदैन,
अब यही अगाडि बढ्नुपर्छ। कार्यान्वयनकै लागि चाहिँ नि अब संशोधन गर्नुपर्छ भनेर मधेस केन्द्रित दलहरूले भनिरहेछन्। त्यही संशोधनकै शर्तमा उनीहरूले समर्थन पनि गरेका हुन्। अब यो स्थितिमा तपाईँको अहिले भर्खरकै कुराले चाहिँ संशोधनमा अलि पास हुने स्थिति छैन कि गणितीय सम्भावना छैन कि भन्ने कुरा गर्नुभयो। त्यो स्थिति छैन भने त सरकार पनि त अप्ठ्यारोमा पर्छ नि, होइन?
होइन, यस्तो हो, अब राज्यपालले नबुझ्या होइन, अब जबरजस्ती कुनै कुरो पनि पास गर्न त सकिँदैन। हामी विधि नियममा चल्ने चाहिँ पार्टी हो, संविधान छ, सबैले जिम्मेला बनायो, त्यसको त्यो व्यवस्था हो दुई तिहाईको सबैको चाहिँ, त्यसमा असहमति केही पनि छैन। भनिसकेपछि अब अहिले गर्न सकिनँ भने जुन बेला होला त्यसो पर्खिनु पर्यो, तर अब त्यो कारणले अब प्रक्रिया नै अवरुद्ध गरेर हामी यसो लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने कुरालाई चाहिँ रोक्न त सक्दैनौँ नि। त्यो कुरा उहाँहरूले पनि मोटामोटी बुझिसक्नु भएको छ, त्यस कारण यसलाई अगाडि बढौँ, नतिजा जेसुकै आओस् केही छैन भने त्यसमा पनि हामी तयार छौँ।
तर उहाँहरू
हामीले त प्रयास गरेका छौँ नि त, एमालेलाई पटक पटक कुरा गरिरहेका छौँ, अरू दलहरूसँग पनि कुरा गरिराखेका छौँ, तर त्यो के सिर्फ नेपाली काङ्ग्रेसको जिम्मेवारी मात्रै हो र उहाँहरूले पनि आफूले प्रयास गरे भयो होइन? सबैको प्रयासले चाहिँ हामीले जो चाहिँ दल जुन दल चाहिँ यसमा चाहिँ तयार भएको छैन र तयार गर्ने कोसिस गरौँ। अब त्यो सम्भव हुँदैन भने चाहिँ अर्को जनमतबाट चाहिँ त्यो हुने परिस्थिति सिर्जना
गरौँ।
त्यस कारण आजै चाहिँ सम्पूर्ण कुरा हुँदैन, यो आकाशै झर्ने कुरा पनि केही छैन।
अब त्यही मैले चाहिँ सरकार अप्ठ्यारोमा पर्छ कि पर्दैन
भन्ने, सरकारसँग त बहुमत छ, सरकारको लागि बहुमत हो, अब संविधान संशोधन गर्नु पो दुई तिहाई हो त, तर त्यो भनेर हामीले चाहिँ हामीलाई चाहिँ उनको समर्थन चाहिँदैन भन्ने कुरो होइन। राजापाको पनि समर्थन जारी रहोस्, अरू दलहरूले पनि समर्थन गरून् भन्ने हामी चाहन्छौँ, तर उहाँ घाम जस्तै छर्लङ्ग छ, हाम्रो प्रयासमा कुनै चाहिँ यो कुनै कुटिलता छैन। हामीले स्वस्फूर्त रूपमा हामीले तात्कालिक घाटा नाफा नहेरिकन यो दोस्रो चरण निर्वाचन पाँच नम्बर चरण कतिपय ठाउँमा हामीले घाटा बेहोर्या छौँ, जुन चाहिँ त्यहाँ चाहिँ प्रदेशको चाहिँ पुनर्संरचना गर्ने कुरा उठाउँदा त्यसको बावजुद यति कुरा गरेर सबैको चित्त बुझ्छ भने गरौँ, सही दिउँ। कतिपय हाम्रै साथीभाइले चित्त बुझेका थिएन, हाम्रै कार्यकर्ता पङ्क्तिलाई कतिपय ठाउँकालाई मान्छे चित्त बुझेका थिएन, तैपनि छोडो यार, अब चित्त बुझौँ र अरूलाई चाहिँ चित्त बुझाउनुको लागि कहिलेकाहीँ आफू पनि ले पनि एकछिनको लागि सही दिनुपर्छ भनेर गरेकै हो नि। त्यसो हुनाले यी कुराहरू सबैलाई थाहा छ, त्यो छा हुँदा हुँदै कसै बुझ बजाउँछ भने त त्यसको औषधि हुँदैन।
सँगसँगै यो संविधान संशोधनको कुरामा सँगसँगै अब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने सरकारले, निर्वाचन आयोगले चाहिँ साउन 15 गतेसम्ममा गठन गरेर मलाई प्रतिवेदन देऊ भनेर भनेको छ, तर सरकार चाहिँ भित्रभित्रै चाहिँ अहिले जति 240 निर्वाचन क्षेत्र छन् तिनीलाई कायम राख्नु पक्षमा लागिरहेको भन्ने कुराहरू पनि बाहिर आइरहेको छ।
यस्तो हो कुरो के हो भने अब यदि यो क्षेत्र पुनर्संरचनाले जुन जटिलता मात्रै छ भने त्यही न्यूमा फेरि एउटाले चाहिँ आन्दोलन गर्ने र फेरि यो संविधान कार्यान्वयन चाहिँ मतलब यो अगाडि निर्वाचन चाहिँ धरापमा पर्ने हो भने यो एउटा पनि विकल्प छ भनेर हेल्दी रूपमा ती कुराहरू चाहिँ यो हाम्रो पार्टी सभापति प्रधानमन्त्रीबाट आएको हो। अब तर यद्यपि यी सबै कुरा पनि सबैको सहमतिले भएदै थियो अगाडि बढ्ने हो होइन, त्यो नभइकन जबरजस्ती गर्ने त केही सम्भावना नै छैन, किन संवैधानिक व्यवस्था त्यसमा पनि केही चाहिँ परिवर्तन गर्नुपर्ने हुन्छ। त्यस कारण यसलाई पनि एकदमै चाहिँ अतिशक्तिपूर्ण तरिकाबाट चाहिँ व्याख्या गर्नुपर्ने, किन प्रधानमन्त्री के गर्न खोज्यो, जम्बू बनाउन खोज्यो अथवा यो गर्न खोज्यो, के टाल्न खोज्यो भनेर बुझ्न आवश्यक छैन। र अरू अरू दल एमाले लगायतकाले यसलाई त्यति असहज रूपमा लिएको पनि छैन, जहाँसम्म त्यहाँले समानुपातिकता के हुने, संख्या बढ्ने नबढ्ने कुरो प्रत्यक्षमा पनि हामी समानुपातिकता सुनिश्चित गर्न सक्छौँ। 240 दलितको महिलाको दलितले दलितसँग प्रतिस्पर्धा गर्ने, महिलाले महिलासँग प्रतिस्पर्धा गर्ने व्यवस्था पनि गर्न सक्छौँ र अहिले चाहिँ जनताको चेतना पनि बढ्या छ र दलित भनेर हाल्दै नहाल्ने या महिला भनेर हाल्दै नहाल्ने परिस्थिति पनि अब हिजोको जस्तो छैन। त्यसकारण समानुपातिकता यो प्रत्यक्षमा पनि सुनिश्चित गर्ने प्रशस्त चाहिँ सम्भावनाहरू छन्। संख्या धेरै नबढाइकन पनि गर्न सकिन्छ, तर यसमा चाहिँ ओपन खालि यसलाई चाहिँ कसलाई तल देखाउने र एउटा प्रोपोगन्डा गर्ने प्रतिस्पर्धा गर्नुको सट्टा चाहिँ के चाहिँ व्यावहारिक छ, के गर्न सम्भव छ, के गर्न सम्भव छैन, हरेक प्रस्तावहरूलाई चाहिँ सकारात्मक कोणबाट स्टार्ट गरेर नकारात्मकबाट चाहिँ नकारात्मक देखाउनुपर्छ भनेर अगाडि बढ्नु सट्टा यसमा केही मेरिट छ भने चाहिँ छलफल गरौँ र सहमतिमा पुगौँ भन्दा के बिग्रिन्छ?
यो छलफल सुरु भएको हो,
होइन यो कुरा चाहिँ उठेको हो, अब एमाले पार्टी नेतृत्वले यसलाई हेरौँला अरूको पनि के छ, माओवादीको यसमा के मान्नुहुन्छ भने यी कुराहरू आएको हुनु उहाँहरूले पनि कुनै यो हुनै नसक्ने हुनै नहुने भन्ने कुरा त गर्नुभएको छ।
तर संविधान अनुसार चाहिँ 165 निर्वाचन क्षेत्र बनाउनुपर्छ, अहिले 240 भएकालाई 165 धार्नुपर्छ, 165 प्रत्यक्षबाट चुनिन्छन् भने 110 समानुपातिक गरेर 275 सदस्यीय केन्द्रीय संसद हुने, प्रतिनिधि सभा हुने भन्ने व्यवस्था छ संविधानमा, त्यसलाई परिवर्तन गरेर 240 अहिले जति निर्वाचन क्षेत्र छन् त्यतिबाटै प्रत्यक्ष नै चुनाउन भन्ने कुरा हो।
अब यदि यो चाहिँ 165 ल्याउँदाखेरि झन् जटिलता थपिने हो भने यसमै गरौँ भन्ने कुरा हो, त्यसको लागि पनि आखिर चाहिँ संविधान संशोधन त गर्नै पर्छ होइन। अब त्यो त अब सबैको सहमति हुँदा त्यो अगाडि बढ्ने कुरो हो, त्यस कारण एउटा स्वस्थ रूपमा यसो गर्दा के होला भनेर आएका कुरा हो।
यसमा अब तपाईँको पार्टीको र तपाईँको व्यक्तिगत कुरा जान्न चाह्यौँ भने
मलाई त के छ भनेदेखि 200 पार्टीको भनेर त अब यसलाई चाहिँ सामूहिक रूपमा निर्णय गरेर चाहिँ अगाडि बढाएको कुरो होइन, नेतृत्व तहबाट एउटा चाहिँ पौडेलजी शर्माजीहरूले पनि यी कुराहरू चाहिँ छलफलमा चाहिँ ल्याएको कुरा हो। अब यसमा चाहिँ सबै एउटा सहमति बन्ने अवस्थामा हुन सक्दछ, नभए जे व्यवस्था छ त्यसमा चाहिँ हामी चाहिँ आयोग बनाएर चाहिँ अब जानुपर्ने त आफ्नो ठाउँ छँदैछ र त्यसले पनि अब तत्कालै चाहिँ काम सुरु गर्ने हो भने 1-1.5 महिनामा नसकिने भन्ने केही पनि छैन, त्यसमा कुनै पार्टीले फेरि यति हुनै पर्ने यहाँ यस्तै हुनुपर्ने भनेर न्यू खोजेर
त्यसलाई
भने त खिचलो गर्ने भन्दा ज जसले पनि जे पनि गर्न सकिहालिन्छ, तर होइन अब चाहिँ हामी यही बाटोमा हिँडिसक्यौँ, अब हिँड्ने हो, धेरै चाहिँ हामीले खिचल गर्नु छैन भन्ने हो भने चाहिँ अगाडि बढ्छ।
पार्टीकै कुरा निकालिहाल्नुभयो तपाईँले, रामचन्द्र पौडेल पक्ष चाहिँ रामचन्द्र पौडेलकै कुरा गर्दाखेरि उहाँ चाहिँ सहमत हुनुहुन्न यसमा, यो चाहिँ जम्मो हुन्छ भनेर भन्नुभयो भनेर केही दिन अघि पत्र पत्रिकामा खबर आएको थियो,
उहाँले ठ्याक्कै के भन्नुभयो त त्यो हामी छलफलमा त त्यस्तो चाहिँ नकारात्मक भने मैले सुनेको छैन, तर यो जम्मो गर्ने नियत पनि होइन, अब त्यसमै प्रत्यक्षमै त्यो 240 समानुपातिकता सुनिश्चित गरेर अगाडि बढ्न पनि सकिन्छ, अपर हाउसमा त्यो समानुपातिकताको कुरा गर्न पनि सकिन्छ र केही चाहिँ जुन 375 भन्दा नबढ्ने गरेर चाहिँ केही समानुपातिकता बाँकी 240-235 समानुपातिक फेरि अरू बाँकी 240 प्रत्यक्षमै समानुपातिकता चाहिँ महिलाले महिलासँग प्रतिस्पर्धा गर्ने दलित दलितसँग प्रतिस्पर्धा गर्ने गरेर पनि त्यो सुनिश्चित गर्न सकिन्छ, उपाय त धेरै छन् नि
तर सबै मिल्नु पर्यो उपायमा।
हो
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी संविधान संशोधन र सरकार विस्तारको तयारीका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महत, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी संविधान संशोधन र सरकार विस्तारको तयारीका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महत, तपाईँलाई फेरि पनि स्वागत छ। अघि चाहिँ हामीले संविधान संशोधनको बारेमा अलिअलि कुराकानी गर्यौं र तपाईँको आशय अनुसार संविधान संशोधनको कोर्स अब लगभग बन्द हुँदैछ र सरकार प्रधानमन्त्री चाहिँ नि सरकार विस्तार र अब आगामी अरू कामको लागि अगाडि बढ्दै हुनुहुन्छ भनेर भन्नुभयो, सरकार विस्तार कसरी हुँदैछ? अब
प्रचण्डजी बाहिर जानुभएको थियो कि सायद आज कहिले आज भोलि आउनुहुन्छ, त्यसपछि तत्कालै अब यो कुन कुन दल सामेल हुने कसरी गर्ने भनेर यो चाहिँ टुङ्गिन्छ दुई तिन दिनमा यो टुङ्गिन्छ
कुन कुन दल सामेल गराउने भन्ने चाहिँ माओवादी र काङ्ग्रेसको नेतृत्वले निर्णय गर्ने
काङ्ग्रेस मूल दल त मूल हिस्सेदार दल त अब काङ्ग्रेस माओवादी नै हो त्यसपछि अब विजय गजेन्द्रजीको दल यसै छँदैछ त्यसपछि अरू कति सामेल गर्ने भन्ने कुराहरू तय गरेर चाहिँ यो चाहिँ टुङ्गिन्छ अब छलफल चाहिँ कुराकानी फर्मल इन्फर्मल विभिन्न दलहरूसँग भइ नै राखेको छ प्रधानमन्त्रीले भेटिरहनु भएको
चाहना के हो काङ्ग्रेसको सरकारको नेतृत्व गरिरहेको कारणले धेरैभन्दा धेरै पार्टीलाई सहभागी गराउँ कि थोरै पार्टीबाट चुस्त दुरुस्त
त्यसमा धेरैभन्दा धेरै भन्ने भन्दा पनि अब यो एउटा दृष्टिकोणगत एकता पनि हुनु पर्यो अब विभिन्न दृष्टिकोण फर्किने अब यो कुनै युनिटी इन एक्सन नहुने तर त्यो सरकारमा आउनको मात्रै फगत त्यसको लागि मात्रै भएर पनि भएन त्यस कारण एउटा चाहिँ स्पष्ट दृष्टिकोण सहित हामी अगाडिको रोड म्यापमा हामी कसरी चाहिँ अगाडि बढ्ने कुरामा पनि मूलत एकता हुनु पर्यो
अब सरकारमा आउन राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी सँगसँगै संघीय समाजवादी फोरम र अरू साना दलहरूको कुरा भइरहेछ र हिजो मात्र मैले उपेन्द्र यादवको एउटा भनाइको सम्बन्धी खबर पढाएको थिएँ उहाँ चाहिँ सरकारमा आउन इच्छुक हुनुहुन्न तर राप्रपाको कमल थापा चाहिँ सरकारमा आउन इच्छुक हुनुहुन्छ भन्ने कुरो पढाएको थिएँ
पहिला अब राप्रपा सरकारमै हुनुहुन्थ्यो फेरि बीचमा एउटा जुन हामीले संविधान संशोधन लान थाल्यौँ फेरि त्यहाँ उहाँहरूकै बीचमा अब विभाजन या सहयोग गर्ने कुराहरू पनि आए त्यसपछि उहाँहरू चाहिँ हट्नुभयो त्यस कारण एउटा चाहिँ युनिटी इन एक्सन अब त्यसमा सुस्पष्ट दृष्टिकोणबाट खालि सरकार आउने नआउने कुरालाई मात्रै महत्त्व दिनुभन्दा अब कसरी अगाडि जाने भन्ने कुरामा पनि एउटा स्पष्ट दृष्टिकोणका साथ आउनु पर्यो
तर मैले अघि नै विश्राम अघिको तपाईँसँग कुराकानी भनेको थिएँ सरकारै अप्ठ्यारोमा पर्छ पर्दैन संविधान संशोधनको भन्ने कुरामा त्यो हुँदाखेरि अब
सरकार त स्पष्ट बहुमत छ
त्यही कुरा प्रधानमन्त्रीले चाहिँ अब कसलाई सहभागी गराउने भन्ने कुरामा स्पष्ट बहुमतलाई पनि त प्राथमिकतामा राख्नु
बहुमत त हाम्रो चाहिँ यसै अहिले चाहिँ नै हाम्रो चाहिँ बहुमत पुगेको स्थिति छ नि
भने कुनै एउटा दुईटा दललाई नलिँदैमा बहुमत नरहने स्थिति
छैन तर त्यो भनौँ हाम्रो चाहिँ बहुमत पुगिहालेको छ त्यस कारण अरू कोही चाहिँदैन भन्ने पनि होइन फेरि हामी सकेसम्म हाम्रो चाहिँ समर्थन बेसलाई चाहिँ फराकिलो बनाउन चाहन्छौँ तर त्यो फराकिलो बन्ने क्रममा हाम्रो के आधारमा हामी सँगै छौँ त के कुराको लागि हामी कहाँसम्म जानुको लागि हाम्रो चाहिँ यो एक ठाउँ उभिएका हौँ भन्ने कुराहरू पनि स्पष्ट हुनुपर्छ
त्यो भयो भने जुन पार्टी पनि आउन सक्छ अब सँगसँगै काङ्ग्रेसबाटै चाहिँ मन्त्रीमा जाने कुराहरूमा पनि केही विवाद छ पार्टीमा धेरै आकांक्षीहरू छन् भन्ने कुराहरू पनि आएको थियो सँगसँगै गुटको कुरा पनि
ठुलो पार्टी हेर्न 207 सदस्य छ र हाम्रो चाहिँ जुन यो कोलिएसनको जुन बाध्यता छ कम संख्या भएका दललाई बढी प्रपोर्सनमा बढी प्रतिशत हिस्सा दिनुपर्ने अवस्था छ नत्र त्यो चाहिँ कोलिएसन नटेक्ने स्थिति पनि छ त्यसकारण ठूला दलका सदस्यहरूले संसदमै चाहिँ कम बोल्ने मौका पाउँछन् 2-4 सदस्य भएकोले चाहिँ पटकपट बोल्ने अब यो चाहिँ अब वास्तविकता छ कहिलेकाहीँ यसको सन्देश के जान्छ भने यो सानो दल पो हुनुपर्ने रहेछ त्यसमा पो बढी चाहिँ अवसरहरू पाइने रहेछ भन्ने पनि गाह्रो छ
तर सानो दलको हेऱ्यौँ भने बारम्बार मन्त्री भएर एउटै मान्छे बारम्बार
2-1 सदस्य भएर मन्त्री भएको छ ठूलो दलको एकदम कति वर्षदेखि लागिरहेछ हत्तो पत्तो छैन त्यसकारण हाम्रो ठूलो दल र अब प्रतिशत त्यो संख्याको हिसाबले त्यही रेसियोमा मन्त्री परिषदमा जान सक्ने अवस्था पनि नभएको हुनाले अरूलाई मिलाएर चाहिँ सत्तामा जानलाई निरन्तरता दिनुपर्ने भएको हुनाले समस्या त छ धेरैजना छन् 101 मान्छेहरू छन् तर पनि अब व्यवस्थापनै गर्न नसकिने त्यो कुरा चाहिँ नबुझ्ने कोही पनि छैन र त्यसको चाहिँ व्यवस्थापन हुन्छ
मैले चाहिँ गुटको कुरा गरिरहेको थिएँ पक्ष भनौँ रामचन्द्र पौडेल पक्ष खुम्बहादुर पक्ष भनेर आइरहेको हुन्छ
अब यद्यपि अब यो धेरै गुटिए कोणबाट यो बनाउने अब त्यति उपयुक्त त होइन तैपनि नेताहरूको अब
देखिएको छ
लामो समेत पार्टीमा लाग्नु भएको छ नेतृत्व पङ्क्तिमा हुनुहुन्छ उहाँहरूको सिफारिसलाई पनि अब विचार गर्नुपर्छ भन्ने कुरा हो त्यस्तो विचार पहिला पनि भएकै हुन् अब अहिले पनि होला अब संख्यामा उहाँहरूले सिफारिस गरेर जति हुने या नहुने भन्ने कुरो त अब यो के अरे मन्त्री संख्याको लिमिटेसनले निर्धारण गर्छ, अरू दललाई चाहिँ कति दिनुपर्ने कुरो हो त्यसले निर्धारण गर्छ, त्यो कुरालाई उहाँहरूले नबुझ्ने कुरो पनि छैन, बुझ्नै पर्छ आखिर।
संख्या सँगसँगै पदको कुरा पनि कुन मन्त्रालय जाने भन्ने कुरामा पनि विवाद हुन्छ, लास्टमा
पुगिसक्छ। अब अलिकति सबैको चाहना होइन यसमा दिए हुन्थ्यो उसमा दिए हुन्थ्यो भन्ने त हुन्छ नै, तर अन्तत्वगत एउटा निर्णय भए सबैले मानिहाल्छ।
कहिलेसम्ममा होला
मलाई लाग्छ, अब त एक दुई तिन दिनको कुरा होला। अब
यो सरकार विस्तार गरिसकेपछि सरकारको अगाडिको काम चाहिँ के हुन्छ?
मूलत अब अहिले चाहिँ प्रधानमन्त्रीले स्वयं भन्नुभएको छ, यो निर्वाचन बाँकी निर्वाचन जति छ संविधान त संविधान कार्यान्वयन गर्नुपर्ने निर्वाचनहरू सम्पन्न गर्ने मूल जिम्मेवारी यो सरकारको सफलता मूलत त्यसमा चाहिँ निर्भर गर्छ। त्योभन्दा बाहेक जुन दैनिकी सरकारले चाहिँ गर्नुपर्छ, सरकारका सम्बन्धित मन्त्रालयले मन्त्री परिषदले गर्नुपर्छ, एउटा शान्ति सुरक्षा यो विकास निर्माणलाई अलिक गति दिने, यो दुरुपयोग हुने प्रवृत्तिलाई चाहिँ निरुत्साहित गर्ने, अलिकति लिडरसिप पोलिटिकल लिडरसिपले चाहिँ यो जुन ब्युरोक्रेसीमा जुन चाहिँ अब यो छिनछिनो सरकार बदलिने अब कतिपय अवस्थामा मन्त्रीविहीन नै हुने त्यसले गर्दा जुन अराजकताहरू चाहिँ जन्मिएका छन् त्यसलाई चाहिँ कन्टेन गर्ने त्यसलाई रोक्ने र एउटा आसानमुख बाटोमा देशलाई चाहिँ अगाडि बढाउने यो कुरामा काम गर्नुपर्छ।
यसको लागि त टिम चाहियो, टिम भनेर त्यही मन्त्री पऱ्यो। सँगसँगै प्रधानमन्त्रीको सचिवालय पनि आजसम्म गठन भएको छैन
हो, मैले यो कुरा आज पनि प्रधानमन्त्रीसँग राखेँ, यो चाहिँ जो उहाँका सहयोगी आवश्यकताहरू छन् जुन चाहिँ त्यो काग निर्देशिकामा व्यवस्था छ यी कुराहरू प्रधानमन्त्रीलाई चाहिँ सहयोग गर्ने विभिन्न क्षेत्रका चाहिँ टिमहरूदेखि लिएर यी कुराहरू पनि अब चाहिँ ढिला भयो, चाँडै नै यसलाई चाहिँ टुङ्ग्याउने कुरा भएको छ।
ढिलाले त उहाँलाई नै हानि गरिरहेको
हो, अब अवश्य पनि हो, हामी पनि चिन्तित छौँ कि उहाँलाई चाहिँ आवश्यक जुन इनपुट्सहरू हो चाहिँ ब्युरोक्रेटिक इनपुट्स प्लस अरू चाहिँ आफूले चाहिँ सेकेन्ड ओपिनियन हुन्छ नि, ब्युरोक्रेसीले एउटा दृष्टिकोणहरू चाहिँ इनपुट दिन्छ, अब त्यो चाहिँ मन्त्रीहरू सबै नभइसक्दाखेरि त्यहाँबाट पनि अलिकति चाहिँ सुव्यवस्थित ढङ्गबाट चाहिँ अब सूचनाका विषयमा पनि अलिकति चाहिँ समस्या त्यसलाई चाहिँ एउटा पोलिटिकल लिडरसिपको अभावले हुने समस्याहरू बाट आएका समस्याहरू छँदैछन्। त्योभन्दा बाहेक सेकेन्ड ओपिनियन जुन चाहिँ त्यो चाहिँ ब्युरोक्रेसीभन्दा बाहिरबाट आउँछ, मन्त्रीहरूभन्दा बाहिरबाट आउँछ, सिधै चाहिँ प्रधानमन्त्रीलाई चाहिँ यी विषयमा हामीले हेर्दा चाहिँ यस्तो देखिराखेका छौँ है
सल्लाह
भनेर त्यो पनि भयो भने अनि त्यसमा चाहिँ उहाँले चाहिँ जजमेन्ट गर्न प्रधानमन्त्रीले चाहिँ जजमेन्ट गर्न सजिलो हुन्छ।
तर ढिलो गरेर
हो अलिकति ढिला भएको छ, तर त्यो त्यसले पनि अब चाँडै चाहिँ स्वरूप लिएला।
अब चाहिँ हामीले अघि नै पनि तपाईँले अलिकति कुरा निकाल्नु भयो, माघको डेडलाइन छ, त्यो स्थितिसम्म दुईटा चुनाव तीनटै चुनाव भनौँ न, दुई नम्बर प्रदेशमा स्थानीय तहको चुनाव अनि संघको भनेको केन्द्रीय संसदको चुनाव र सँगसँगै प्रदेश सभाको चुनाव गर्नु छ, त्यसको लागि त समय थोरै बाँकी छ नि।
थोरै छ, तर अब एउटा उपाय के पनि छ भने प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्न सकिन्छ, त्यो कुरा चाहिँ मैले पनि सुरुमा उठाएको थिएँ, प्रधानमन्त्रीले पनि पछि भन्नुभयो, निर्वाचन आयोगले केही चाहिँ कानुनी जटिलता छन् भन्ने कुरा उठाए, त्यो जटिलतालाई हामी हटाउन सक्छौँ नि, कतिपय कुराहरू हामी संविधान यो गर्न सकिन्छ ऊ गर्न सकिन्छ भनिरहेछौँ भनेदेखि त्यसले चाहिँ अब जुन ठुलो पैसा यो निर्वाचन सम्पन्न गर्न लाग्छ, अब अरबौँ रुपियाँ चाहिँ बढी थप खर्च हुनु सट्टा अब अहिले हामी सात सातवटा ठाउँमा चाहिँ के अरे चाहिँ के अरे मतदान गऱ्यौँ, पाँचवटा वार्डमा दुईवटा मेयर
सातवटा पदमा गऱ्यौँ
भनेदेखि एकको ठाउँमा दुई पदमा चाहिँ भोट हाल्छन् भनेपछि त्यो त त्यति कठिन कुरो छैन,
तर निर्वाचन आयोगले यो चाहिँ हुँदैन भनेर
हुन्छ नि, उहाँले त प्राविधिक त्यो कानुनी अडचन देखाउनु त्यसलाई
कार्यतालिकै सार्वजनिक गर्नुभएको थियो केही दिन अगाडि,
त्यसलाई हामी चाहिँ संविधानमै त्यो चाहिँ जुन कानुनी अडचन छ त्यसलाई हटाउन सकिन्छ नि, त्यसले गर्दा के हुन्छ भने राज्यको अरबौँ रुपियाँ जोगियो, पार्टीहरूबाट चाहिँ दुईटा निर्वाचनमा सहभागी हुँदा हुने खर्च उम्मेद्वारहरूले गर्नुहुने खर्च पार्टीले गर्ने खर्च चाहिँ जोगियो, जनताकै चाहिँ जुन चाहिँ दुईपटक गर्नु पनि जोगियो, त्यस कारण त्यसको चाहिँ फाइदा पनि हेरौँ न, त्यो फाइदालाई हेरेर चाहिँ एकैपटक सकिने चिजलाई दुई दुईपटक किन गर्ने, त्यो गर्दाखेरि पनि धेरै हल्का हुन्छ, काम हल्का हुन्छ।
अरू दलहरू सकारात्मक छन् यो विषयमा?
यसमा नकारात्मक हुनु पर्ने, सबैलाई फाइदा, यो देशलाई फाइदा हुने, जनता पार्टी सबैलाई फाइदा हुने गर्ने, र चाहिँ पार्टीहरूले आफ्ना उम्मेद्वारहरूलाई व्यवस्थापन गर्नु पनि सही र तपाईँलाई यहाँ प्रदेशमा राखेको छ, तपाईँलाई केन्द्रमा राखेको छ, अब झगडा नगर्नुहोस् भनेर मिलाउन पनि एकैपटक व्यवस्थापन हुने, न त दुईपटक हुँदा पछि के हो भनेर हाम्रो त्यही हो, हाम्रो असुरक्षा अनिश्चितता हुनुसक्छ, एकैपटक टुङ्गिने भने त राम्रो चिज हो।
अब हामीले चाहिँ स्थानीय तहको चुनावमै शंका व्यक्त गरिरहेको थियौँ, होइन, मतदाता स्वयं पनि हुन्छ चुनाव हुन्छ हुँदैन भन्ने दोधारमा थिए, र अब अहिले तपाईँले भने अनुसार संघ र केन्द्रको चुनाव पनि माघ सात अगाडि नै होला नहोला भन्ने शंका छ, यो शंका हटाउने केही कारणहरू छन्? शंका हटाउने बुँदाहरू तपाईँ के?
होइन, यसमा त यो सामूहिक हाम्रो प्रतिबद्धता हो, यो सरकारमा बस्ने दलको मात्र होइन, विपक्षी
सरकारको नेतृत्व गरिरहेको पार्टी सँगसँगै ठूलो पार्टीको पनि तपाईँ चाहिँ केन्द्रीय सदस्य,
किनभने यो संख्या त अब पहिलेदेखि भइन, अब स्थानीय निर्वाचनै हुँदैन, अब शेरबहादुर देउवा आएपछि त झन् गर्दै गर्दैन, शेरबहादुर देउवाले किन नगर्ने, उहाँ यो लोकतन्त्रको लागि थ्रु चाहिँ जेएलएल गरेर चाहिँ आएको मान्छे, त्यही लोकतन्त्रको विषयमा म सम्झौता गर्दिनँ भन्दा चाहिँ राजाले चाहिँ कोसेर चाहिँ के अरे चाहिँ जेल हालेको अनेक दुःख दिएको मान्छे, उहाँले चाहिँ निर्वाचन किन नगर्ने, र उहाँले निर्वाचन दोस्रो चरणको निर्वाचनमा त झन् यति शान्तिपूर्ण एउटा पनि घटना घटेन, एउटा पनि त्यहाँ चाहिँ कुनै चाहिँ भएन, विपक्षी दलको नेताहरूलाई लागेको थियो, अब शेरबहादुर त के न गर्ने हो, सबै बर्बाद गर्छ भने त्यस्तो त भएन नि, त्यस कारण अनावश्यक आशंकाले चाहिँ झन् अन्यल मात्रै पैदा गर्छ, जसरी चाहिँ स्थानीय निर्वाचन चाहिँ भयो, प्रदेशको निर्वाचन केन्द्रको पनि हुन्छ, त्यसमा चाहिँ जुन संवैधानिक विषयवस्तुहरू छन् हामीले चाहिँ सम्पन्न गर्नुपर्ने काम छ, त्यसमा सबै दलहरूको सहयोग चाहियो।
अघि नै निकालिहाल्नुभएको कुरा, शेरबहादुर देउवाप्रति चाहिँ नै दोस्रो चरणको चुनावै गर्नुहुन्न कि भन्ने आशंका व्यक्त गरेर भनेर, त्यो चाहिँ उहाँको विगतले गर्दाखेरि पनि,
विगतले के गर्नुभएको थियो, उहाँले के गर्नु पर्यो विगतले, हिजो चाहिँ उसै राजा ज्ञानेन्द्रले उहाँले किन हटाउनु भयो, उहाँ चाहिँ मान्छे भन्छन् कि उहाँ नै यो लोकतन्त्रका प्रति ऊ छैन, एक तब्काले जबरजस्ती निकाले गर्छ, जसले लोकतन्त्रको लागि विद्यार्थी कालदेखि लडाया लडाई गरे, कसैसँग सम्झौता गरेन, राजा ज्ञानेन्द्रसँग सम्झौता गरेन, उहाँसँग सम्झौता गरे भए त किन अर्कोलाई ल्याउनु पर्थ्यो नि, उहाँले नै त्यो राजा काम झन् दलको पनि एउटा चाहिँ ऊ लिएर चाहिँ गर्न सक्थ्यो भनेपछि उहाँले त्यो सम्झौता गर्नु अस्वीकार गर्नुभयो, लोकतान्त्रिक पद्धतिलाई चाहिँ अगाडि बढाउने कुरालाई इम्फासिस गर्नुभयो, शान्ति प्रक्रियालाई अगाडि बढाउने कुरालाई इम्फासिस गर्नुभयो, चुनाव गर्ने कुरालाई इम्फासिस गर्नुभयो, त्यस कारण राजाले हटाए, तर फेरि पछि चाहिँ परिस्थिति चाहिँ अनि फेरि चाहिँ दलहरूले चाहिँ आन्दोलन गरे,
तर त्यही कुरालाई अब राजाबाट तपाईँको हिसाबले देउवा पीडित हुनुभएको थियो, तर बाहिर लैजाँदाखेरि चाहिँ हामीले चाहिँ बाहिरबाट कुरा चाहिँ के प्रचारमा भयो भन्दा देउवाले चाहिँ प्रजातन्त्रको साँचो लगाएर दरबारमा
अब कसरी हुन्छ, हिजो चाहिँ अब गणतन्त्रको बेलामा चाहिँ अब हाम्रो चाहिँ विपक्षी दलको नेताले यो चाहिँ गणतन्त्र आउने भने कुरा चाहिँ बैलगाडी चढेर चाहिँ अमेरिका जाने जस्तै कुरा भने होइन उहाँको बारे, किनभने हाम्रो चाहिँ काङ्ग्रेसको चाहिँ यो प्रोपोगन्डा मेसिनरी छैन, हेर्नुहोस् वास्तवमा हुन त मैले तपाईँ यो उसमा चाहिँ सञ्चार माध्यम चाहिँ बोलिराखेका छौँ, हाम्रो कुरालाई तिलको भने पहाड बनाउने र अरूका कुराहरू चाहिँ पहाडलाई पनि तिलमा चाहिँ झार दिने जुन चाहिँ प्रवृत्ति छ, जसले चाहिँ लोकतन्त्रको लागि यो चाहिँ अभिव्यक्ति स्वतन्त्रता निर्वाचित जनताका प्रतिनिधिहरूले चाहिँ शासन गर्न पाउनुपर्छ भन्ने व्यवस्थालाई चाहिँ त्यसको लागि अनेकन योगदान गरे, चाहिँ सेक्रिफाइस गरे, बलिदान गरे, लाखा मान्छे चाहिँ दुःख पाए, हजारौँ चाहिँ मान्छे यो चाहिँ मारिने र चाहिँ विस्थापित हुने चाहिँ आयो, अब त्यही पार्टीको नेतृत्वलाई चाहिँ जसले चाहिँ यो अहिलेको चाहिँ यो अधिकार हामीले चाहिँ उपभोग गरिराखेका छौँ त्यो स्थापित गरेर त्यसैलाई नै खुइलाउनुको लाउने त्यही चाहिँ हतियार प्रयोग गरेर चाहिँ उसैलाई खुइलाउने काम चाहिँ भइराखेको छ, त्यस कारण चाहिँ यो उपयुक्त होइन, अब कोही पनि पर्फेक्ट हुँदैन र हामीले सारा नेताहरूलाई चाहिँ देखेका छौँ, र अब अरूको विषयमा यो कुनै यो कुरा त्यो इतिहास नै नहेर्ने, अब खालि चाहिँ नेपाली काङ्ग्रेस नेतृत्व त्यसमाथि जो अहिले चाहिँ करेन्ट लिडरसिप छ त्यसैलाई खुइलाइरहने कुरोले चाहिँ मलाई लाग्छ यो
किन भइरहन्छ यस्तो कुरा छ नि
होइन यहाँ अहिले पनि के छ भने लोकतान्त्रिक मूल्य र मान्यतालाई चाहिँ सहज रूपमा लिन नसक्ने प्रवृत्तिहरू चाहिँ यहाँ छन् त्यो चाहिँ दक्षिणपन्थी प्रवृत्ति पनि छ उग्र वामपन्थी प्रवृत्तिहरू पनि छ यद्यपि एउटा परिवेशले अहिले सबैले चाहिँ एउटा चाहिँ बाटोलाई चाहिँ स्वीकार गरिरहेका छन् प्रतिस्पर्धाको बाटोलाई तर चाहिँ त्यो के अरे जुन जुनबाट प्रशिक्षित भएर आएको छन् एक दलीयता हामीले नै जनताले के बुझ्छ र हामी बुझ्छौँ तिमीहरूले धेरै बुझ्दैनौ हामीले तिमीहरूको हित हामीलाई थाहा छ तिमीहरूलाई ज्यादा थाहा छैन भन्ने प्रवृत्तिहरू त्यो संस्कारहरू त्यसको लिगासीहरू चाहिँ अझै पनि बाँकी छन् त्यसो हुनाले चाहिँ के छ भनेदेखि ती कुराहरू चाहिँ फेरि आइहाल्छ अनिखेर चाहिँ जो चाहिँ लोकतान्त्रिक पद्धतिलाई चाहिँ यहाँ ठाउँमा यो ठाउँमा पुर्याउन चाहिँ अगाडि सरेको पार्टी त्यसको नेतृत्वलाई सकेसम्म खुइलौँ यही चाहिँ हतियार प्रयोग गरेर चाहिँ दामो भन्ने चाहिँ प्रवृत्तिहरू रहेछन्
हुन्छ समय सकिन आँट्यो समय दिनुभयो तपाईँलाई धेरै धेरै
धन्यवाद
उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री प्रकाश चरण महत संविधान संशोधन तथा सरकार विस्तार लगायतका बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहरूसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:30 बजे फेरि आउनेछौ आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु नमस्कार